यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। जनताले पाउने सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन सम्बद्ध निकायहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। प्रतिनिधि सभाको भोलिका लागि निर्धारित बैठक यही पुष 28 गतेसम्मका लागि स्थगित। तोकिए भन्दा बढ़ी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारिज गर्ने शिक्षा मन्त्रालयको चेतावनी। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बाल क्यान्सर उपचार सेवा शुरू। र कोरोना संक्रमण दर बढ़दै गएपछि भारतको नयाँ दिल्लीमा हप्ताको 2 दिन कर्फ्यू लगाउने लगायत विभिन्न नियन्त्रणात्मक व्यवस्था।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले पाउने सेवा सुविधा सहज रूपमा उपलब्ध होस् भन्ने सरकारको चाहना रहेकाले सोही अनुसार काम गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे छलफल गर्न आज सिंहदरबारमा आयोजित मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले COVID-19 प्रभाव, त्यसपछिको बाढ़ी पहिरोको प्रभाव लगायतका कारण सोचे अनुसारको काम हुन नसकेकाले यस विषम परिस्थितिमा पनि जनताले पाउने आवश्यक सेवा सुविधा सहज र सुलभ रूपमा पाउने बनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले कृषि प्रधान देश भए पनि रासायनिक मलको आपूर्तिमा वर्षिनी समस्या देख्ने गरेकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
जनतालाई दिनुपर्ने सेवा चाहिँ छिटो छरिटो हुन सकेको छैन, त्यसलाई पनि ध्यान दिनुपर्नेछ। अर्कोतिर अहिलेको बेला देखिएको खास गरिकन हाम्रो देश कृषि प्रधान देश भएको हुनाले यसमा चाहिँ मलखादकै समस्या छ। त्यसमा चाहिँ नि हामीले मल र बिउलाई पनि हामीले मललाई पनि हामीले चाहिँ पुर्याउनु पर्दछ। हामीले चाहिँ नि कुनै पनि हालमा अभाव त हुनु भएन भन्ने धारणा छ मेरो। त्यसमा चाहिँ हामी सबै लागेर चाहिँ नि मलखादको व्यवस्था पनि हामी सबै लागेर गरौँ। अत्यावश्यक वस्तु जो हुन्छ त्यसको सेवा चाहिँ नि जनताले पाउनु पर्दछ। जो सरकारमा हामी छौँ, हाम्रो कर्तव्य नै चाहिँ डेलिभरी हो। डेलिभरीका लागि जनतालाई चाहिँ हामीले चाहिँ आवश्यक कुराहरू डेलिभरी गर्नुपर्दछ। त्यसका लागि चाहिँ हामी सबै लागेर गरौँ।
बैठकमा प्रधानमन्त्री देउवाले हिमपात र शीतलहरबाट प्रभावित नागरिकलाई तत्काल उद्धार र राहतका कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासका लागि जलविद्युतको क्षेत्रमा लगानी बढ़ाउन अनिवार्य रहेको हुनाले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्ने योजना र कार्यक्रमहरू तयार पार्न पनि निर्देशन दिनुभयो। विकास आयोजनाहरू अगाडि बढ़ाउन कुनै कानूनी समस्या भए त्यसको समाधान गर्न सरकार तयार रहेको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री देउवाले निर्धारित समयभित्रै संघ, प्रदेश र स्थानीय तह 3 निकायको निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको हुनाले आगामी निर्वाचन अगाडि नै सबै नागरिकलाई कोरोना विरूद्धको खोप पुर्याउन पनि निर्देशन दिनुभयो। कोरोना संक्रमणको नयाँ लहर आए निर्वाचनको कार्यक्रम प्रभावित हुन सक्ने भएको हुनाले निर्वाचनका कार्यक्रमहरू शुरू हुनु अगाडि नै कोरोना संक्रमणको त्रासबाट मुक्त हुन सक्ने गरी खोप अभियान सञ्चालन गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो।
हामीले चाहिँ नि निशुल्क रूपमा कोविड विरूद्धको पूर्ण रूपमा खोप उपलब्ध गराउने नीति पनि लिएका छौँ। अरू कुरा राजनीतिक दलहरू बीच पनि, सरकारमा रहेका दलहरू बीचमा त समझदारी छ नै। विपक्षी पार्टीले पनि अहिले सदन चलन दिएर अर्को समस्या सिर्जना गर्नुभएको छ। त्यसले गर्दाखेरि कति कुराहरू जो पार्लियामेन्टमा भाइब्रेन्ट किसिमको छलफल हुनुपर्ने हो त्यो चाहिँ हुन सकेर चाहिँ नि एउटा अब यो हल्लाहल्लाकै बीचमा कति कुराहरू हामीले पास गरेका छौँ। त्यो पनि उचित त होइन, त्यही पनि गर्नुपर्ने बाध्यता छ। सबैभन्दा महत्त्वपूर्ण कुरा जीवन महत्त्वपूर्ण कुरा हो, लाइफ बचाउनु पर्ने कुरा छ। अझै पनि कोभिडले चाहिँ नि थर्ड भेरिएन्ट आयो भने अझ समस्या आउन सक्छ। त्यस कारण चाहिँ नि अहिले जो हामीले चाहिँ नि यसलाई सबभन्दा प्राथमिकता दिएका छौँ, खोपलाई अझ बढी चाहिँ यसलाई चाहिँ मलाई विश्वास छ मन्त्रालयले खोपलाई अझ बढी चाहिने तदारुकका साथ कुनै पनि मानिस चाहिने खोप नपाएर पर नपरोस् कुरा खोप दिने कुरा गर्नुपर्छ।
प्रधानमन्त्री देउवाले विकास आयोजनासँग सम्बन्धित मन्त्रालयहरूबीच आवश्यक समन्वय र सहकारी गरी आयोजना कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्न र विकासे निकायहरूको कार्यक्षमता बढ़ाउन पनि निर्देशन दिनुभयो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च नगर्ने तर थप बजेट मात्रै मागिरहने प्रवृत्ति हावी हुँदै गएको उल्लेख गर्नुहुँदै अहिलेको विषम परिस्थितिमा विशेष अभियानका साथ योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो।
अन्तर मन्त्रालयको समन्वय निरन्तर भइ पनि राखेको छ तर परिणाममा यो कुरा देखिँदैन। एकले अर्कालाई आरोप लाउने, एकले अर्काले काम गरेन भन्ने खालको प्रवृत्ति हावी भएको छ। मुख्य कुरा संस्थागत क्षमताको विकासको समस्या हो। यो हाम्रो संस्थागत विकास नै भएन, आवश्यक दक्षता भएन, क्षमता भएन, नेतृत्व विकास भएन, ट्रेनिङ भएन अथवा प्रोत्साहन भएन, के कारण हुन्? संस्थागत विकासको मूल समस्या रहेको छ र यही अवस्थाले हामीले सोचेको लक्ष्य प्राप्त हुँदैन। यसलाई अलिकति आमूल रूपले परिवर्तन कसरी गर्ने भन्नेमा सोच्नुपर्छ। अब संकटको अवस्था हो नि त, अहिले हामी संकट कोविड लगायतको संकटको अवस्था पनि हो। हामीले प्रतिस्थापन विधेयक पछि ल्याएर फेरि काम पछि सुरु गरेको पनि अवस्था, यो अवस्था पनि सामान्य अवस्था जस्तो गरेर काम भइरहेको छ। विशेष अवस्थामा काम गर्नु पर्थ्यो।
अर्थमन्त्री शर्माले कोविड 19 तेस्रो लहरको खतराको संकेत आइरहेको हुनाले खोपसँगै सचेत एवं सजग रहन सबैलाई आग्रह पनि गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले आवश्यक पूर्व तयारी गरेर मात्रै योजनाहरूको छनौट गर्दा योजनाहरू सफल हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो।
कोविडका कारण विगतमा आयोजना कार्यान्वयनमा प्रभाव परेको छ। यो वर्ष फेरि कोविड आएमा सम्भावना बढ्दै गएको छ। हात बाँधेर बस्नुभन्दा जनशक्तिहरू पहाड़ी र निम्न जनसंख्या भएका ठाउँमा पुर्याएर भए पनि काम गर्न सकिन्छ भने गर्नको लागि तयारी गर्नुपर्ने म मन्त्रालयहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु। आगामी वर्षको आयोजनाहरू तयारी गर्दा यो वर्षका र विगतका अनुभवहरूलाई ध्यान दिएर तयारी गर्न योजना आयोग प्रतिबद्ध छ। आयोजनाहरू दीर्घकालीन भिजनको एक भाग भएर आउनुपर्छ र लडमा आउनु हुँदैन। यसको लागि राम्रो तयारी हुनुपर्छ। कच्चा पदार्थ जनशक्तिको उपलब्धताको राम्रो आकलन बिना आएका आयोजनाहरू सफल हुँदैनन्।
उपाध्यक्ष पौडेलले एउटा योजनाबाट प्राप्त अनुभवलाई अर्को योजनामा प्रयोग गर्न नसक्दा धेरै सरकारी योजनाहरू प्रभावकारी हुन नसकेको हुनाले योजना व्यवस्थापनमा ध्यान दिन पनि सरोकारवाला सबैलाई अनुरोध गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकका महासचिव तान्जेन लेकफेलले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरूबीच बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ़न सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। आज प्रधानमन्त्री शेरबहादुर देउवासँग बिमस्टेकका महासचिव लेकफेलले शिष्टाचार भेट गर्नुभयो। बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगति तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको चार दिने परिचयात्मक भ्रमणमा रहनुभएका महासचिव लेकफेललाई प्रधानमन्त्री देउवाले बिमस्टेक जस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो। बिमस्टेक प्रक्रियालाई अगाडि बढ़ाउन नेपालले पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै महासचिव लेकफेलले काठमाण्डुमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित गर्न र संस्थागत सुदृढीकरण गर्नका लागि महत्वपूर्ण कोषे ढुंगा भएको बताउनुभयो। प्रारम्भमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड मात्र सदस्य रहेको चार देशीय संस्थामा भूटान, म्यानमार र नेपाल थपिएपछि बिमस्टेक बनेको हो। प्रतिनिधि सभाको भोलि पुस 22 गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ। भोलि दिउँसो 1 बजे बस्ने तय भएको बैठक यही पुस 28 गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभाको अर्को बैठक यही पुस 28 गते दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ। नेपाली कांग्रेसले यही पुस 27 र 28 गतेका लागि निर्धारित 16 जिल्लाको अधिवेशन आगामी माघ 15 गतेका लागि तोकेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको आजको बैठकले माघ 12 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी 14 महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ 15 गतेका लागि निर्धारण गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको सचिव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनबाट शुरू भएको गठबन्धनको सहकारीले अरू निर्वाचनहरूमा समेत निरन्तरता पाउने बताउनु भएको छ। नेकपा एमाले शंकरापुर 2 काठमाण्डुमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका दलहरूबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताउनुभयो। अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी संगठनभित्र कसैले कटुता राख्न नहुने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित आफ्नो समूहका नेतासँगको छलफलमा डाक्टर कोइरालाले महाधिवेशनको परिणामबाट निराश हुने अवस्था नरहेको र कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यमा विराम नलागेको धारणा राख्नुभयो। पार्टी सभापतिले केन्द्रीय सदस्यको मनोनयन के मापदण्डमा टेकेर गर्नुभयो भनेर प्रश्न गर्नुहुँदै नेता डाक्टर कोइरालाले पार्टीभित्रका निष्ठावान नेतालाई नियोजित रूपमा पाखा लगाउन नहुने बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले दलहरूले सामाजिक एकता कायम गर्नुपर्ने बताउनु भएको छ। प्रजातान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय तुर्सा हेमरनको 24 स्मृति दिवसका अवसरमा झापाको कन्काईमा आयोजित स्मृति सभामा महामन्त्री शर्माले विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ़न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राख्नुभयो। उहाँले पिछड़िएका समुदायलाई माथि उठाउने काममा सबै राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। सरकारले तोकिएभन्दा बढ़ी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारिज गर्ने चेतावनी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगबाट निर्धारित भन्दा बढ़ी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयको पटक पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारिज गर्ने चेतावनी दिएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा दिएको निर्देशनलाई व्यवस्था गरी गैर कानूनी रूपमा विद्यार्थीबाट बढ़ी शुल्क असूल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 14 बमोजिम सम्बन्धनको खारिज गर्ने उल्लेख छ। मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढ़ी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढ़ी शुल्क नबुझाए परीक्षा दिनबाटै वञ्चित गराउँदै आएको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू हाल आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय त्रिवीका पूर्व उपकुलपतिहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाउनु भएको छ। त्रिभुवन विश्वविद्यालय एल्मुनाई एसोसिएशनको आज किर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्व उपकुलपतिहरू महेश कुमार उपाध्याय, केदार भक्त माथेमा र डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाउनुभयो। उहाँहरूले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसंगति विरूद्ध आवाज उठाउने काम एल्मुनाई एसोसिएशनले गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा एसोसिएशनका अध्यक्ष सुनिति हाडा, प्राध्यापक डाक्टर सुदर्शन राज तिवारी, प्राध्यापक डाक्टर राम प्रसाद खतेउडा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो हप्ता कोरोना संक्रमणको दर बढ़ेकोले सतर्क रहन आग्रह गरेको छ। नमूना परीक्षण गरिएका मध्ये यो हप्ता 3.8% संक्रमण पुष्टि भएको र यो संक्रमण दर 0.9% बढ़िरहेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले जानकारी दिनुभयो। उहाँले यो हप्ताभरि 49,595 जनामा पीसीआर परीक्षण गर्दा 1,869 जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। पछिल्लो संक्रमणको तथ्याङ्क अनुसार परीक्षणको दायरा बढ़ाउन आवश्यक रहेको देखिएको पनि प्रवक्ता मिश्रले बताउनुभयो। यस्तै नेपालमा आज थप 435 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 6715 नमूनाको पीसीआर तथा 3552 नमूनाको एन्टीजेन परीक्षण गर्दा 435 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 239 जना संक्रमणबाट मुक्त भएका छन् भने आज संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल 5225 जना सक्रिय संक्रमित रहेका छन्। पाल्पा अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको अति आवश्यक बाहेकको सेवा बन्द भएका छन्। अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालका निमित्त प्रमुख सहित 10 जना कर्मचारीको पीसीआर परीक्षण गर्दा 9 जना कर्मचारीमा संक्रमण देखिएपछि 24 घण्टे प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र रिफर बाहेकका सबै चिकित्सीय सेवा पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। दैलेखको भगवतीमाई गाउँपालिका व्यस्तडादेखि दैलेख बजार जाँदै गरेको बोलेरो जीप नारायण नगरपालिका 11 लोहरेमा दुर्घटना हुँदा आज 1 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। दुर्घटनामा बोलेरो जीप चालक भगवतीमाई 1 का 30 वर्षीय कृष्ण रोकाएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर प्रसाद शाहले बताउनुभयो। घाइते 8 जना मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रूपन्देहीमा पछिल्लो 24 घण्टामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। जिल्लाको सिद्धार्थनगर नगरपालिका 12 देवकोटा चोकमा आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका पहिचान खुल्न नसकेका करिब 25 वर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका 12 का राहुल गुरूङको भीम अस्पतालमा उपचार भइरहेको छ। यसै गरी बुटवल उपमहानगरपालिका 5 नेपालगंज रोडमा हिजो राति स्कूटरको ठक्करबाट पैदल यात्री नवलपरासी बर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका 9 दीपनगर बस्ने 51 वर्षीय सुभाष राणाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बाँकेको खजुरा स्थित सुशील प्रखर क्यान्सर अस्पतालले बाल क्यान्सर उपचार सेवा शुरू गरेको छ। नेपालका सीमित अस्पतालमा मात्र बाल बालिकाको क्यान्सरको उपचार हुँदै आएकोमा अब कान्ति बाल अस्पताल काठमाडौँ संघको सहकारीमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पनि क्यान्सर पीड़ित बाल बालिकाले सेवा पाउने भएका छन्। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कान्ति बाल अस्पताल काठमाडौँको सहकार्यमा बालबालिकाको क्यान्सरको उपचार थालिएको हो। सेवा विस्तारका लागि अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरूलाई प्रशिक्षण दिन थालिएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण प्रसाद आचार्य दुई अस्पतालको सहकार्यमा शुरू गरिएको सेवा अन्तर्गत शुरूको जटिल उपचार कान्ति बाल अस्पतालमा गर्ने र त्यसपछि लामो समयसम्म गर्नुपर्ने उपचार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट गरिनेछ। त्यसका लागि कान्ति बाल अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर विष्णुरथ गिरी अस्पतालमा बाल क्यान्सर उपचार सेवा शुरू भएसँगै आर्थिक अभावमा उपचार गराउन नसकेका मुखको छालाको क्यान्सरबाट ग्रसित 1 12 वर्षीय बालिकाको निशुल्क उपचार शुरू गरिएको छ। बालिकाका बुबा राप्ती सोनारी 2 अगैया बाँकेका कामी दमाई पछिल्लो समय बालबालिका क्यान्सरको शिकार हुने क्रम बढे पनि रोग पहिचानमा समस्यादेखि खर्चिलो उपचारले निकै शास्ति खेप्नु परेको अवस्थामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुरू भएको सेवाले धेरै सहज हुनेछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढ़ी कैलालीका निमित्त वन निर्देशक हेमराज विष्ट विरूद्ध करिब 7 करोड़ रूपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। 2055 सालमा सहायक वन अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका निमित्त वन निर्देशक विष्टले 2077 पदको दुरूपयोग गरी 6,87,57,000 भन्दा बढ़ी गैर कानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले सोही रकम बराबरको बिगो कायम गरी उनी विरूद्ध आजै विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि पर्वत कुस्माका किसान भैंसी पालन व्यवसायतर्फ आकर्षित भएका छन्। दूध संकलन केन्द्र स्थापनापछि दूध बिक्री गर्न घण्टो टाढा पुग्नुपर्ने बाध्यताको अन्त भएको छ भने किसानहरू व्यावसायिक भैंसी पालनमा लाग्न थालेका छन्। पर्वतबाट राजन पौडेलको रिपोर्ट।
कुस्मा नगरपालिका वार्ड नम्बर 1 र 2 50 घरधुरीका भैंसी पालक किसानहरू मिलेर 3 महिना अघि पार्वती गुफा भैंसी पालन पकेट समिति गठन गरे। संघीय सरकारको 25 लाख, नगरपालिका र स्थानीय कृषकहरूको 5-5 लाख लगानीमा गाउँमा नै दूध संकलन केन्द्रको स्थापना समेत भयो। अहिले गाउँमै सहज किसिमले दूध बिक्री गर्न पाएकोमा स्थानीयहरू खुसी भएका छन्। कृषक दुर्गा कडेल।
पहिले अब धेरै दूध भए पनि कहाँ लैजाउँ ग्यारम भन्न पर्दो भने अहिले अब यही संकलनहरू थोरै भए पनि ल्याएर बेच्ने भइरहेको छ आन्दोलन।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको यस कार्यक्रममा समावेश हुन चाहने किसानसँग 2 स्थानीय र 1 मुर्रा जातको भैंसी भएको हुनुपर्ने नियम रहेको छ। यस कार्यक्रम लागू भएपछि दैनिक 300 लिटर दूध संकलन हुँदै आएको छ। उत्पादित दूध घर नजिकै ल्याएर बेच्न सकिने भएपछि घण्टौं हिँडेर दूध बेच्न जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ वडा सदस्य वीरेन्द्र रिजाल।
दिनभरि चाहिँ लाग्थ्यो दूध बेच्न भने अहिले करिब करिब एकजना दूध बेच्ने मान्छे बराबर 2 घण्टाको समय चाहिँ बचत भएको छ।
केही समय अगाडि सम्म कृषकहरूले आफ्नो तरिकाले दूध बेच्ने गरेका थिए तर अहिले गाउँमा नै उत्पादित दूध सजिलै खपत हुने भएपछि कृषकहरू उत्साहित भएको सुनाउनुहुन्छ दूध संकलन केन्द्रका अध्यक्ष बाबुराम रिजाल।
पहिला दूध बेच्न पनि बाहिर ठेकीमा लिएर जान्थे, अहिले हामीहरूले यहाँ भैँसी थपाउन लाइयो, कार्यक्रम ल्याइयो, खुसियाली छन्। अहिले 8 लाख रुपियाँ ल्याएर वितरण गरिसकियो दूधको पैसा।
दूध संकलन केन्द्रमा संकलन भएको दूध सदरमुकाम कुस्मा र बागलुङ बजारमा बिक्रीका लागि पठाइने गरिएको छ। किसानहरूले दूधसँगै तरकारीहरू समेत बजार पठाउने गरे यसले गर्दा उनीहरूलाई थप फाइदासँगै कृषि पेसाबाट नै आत्मनिर्भर बन्नका लागि प्रेरणा समेत मिलेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमण दर बढ़दै गएपछि भारत सरकारले राजधानी नयाँ दिल्लीमा हप्ताको 2 कर्फ्यू लगाउने निर्णय गरेको छ। दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले विपद व्यवस्थापन समितिले गरेको निर्णय आज सार्वजनिक गर्नुहुँदै हप्ता विदाका दिन शनिबार र आइतबार बजार, सार्वजनिक स्थल, रेस्टुरा र पार्क लगायत स्थानमा भीड़भाड़ बढ़ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइएको बताउनुभयो। उप मुख्यमन्त्री सिसोदियाले अति आवश्यक काम बाहेक 2 घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुहुँदै सरकारी कार्यालयहरूमा अति आवश्यक काम बाहेकका क्षेत्रलाई वर्क फ्रम होम लागू गरिएको छ भने निजी क्षेत्रलाई 50% कर्मचारीको भौतिक रूपमा र 50%लाई वर्क फ्रम होमको व्यवस्था लागू गरिएको बताउनुभयो। दिल्लीमा आज कोरोना संक्रमण दर 8.37% पुगेको स्थानीय सरकारले जनाएको छ। पछिल्लो 24 घण्टामा दिल्लीमा कोरोना भाइरसका 58,097 जना नयाँ संक्रमित फेला परेका छन्। यसअघि नै 29 डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यू लगाइसकेको छ। त्यस्तै कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएपछि भारतको बिहारमा त्यहाँको सरकारले शैक्षिक संस्था बन्द गरेको छ। दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले समुद्रमा ब्लास्टिक क्षेपास्त्र प्रक्षेपण गरेको आरोप लगाएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले उत्तर कोरियाले समुद्रमा ब्लास्टिक क्षेपास्त्र प्रक्षेपण गरेको बताउनु भएको हो। दक्षिण कोरिया सरकारले क्षेपास्त्र प्रक्षेपण गरेको पुष्टि गर्नु अघि जापानी तट रक्षक निकायले प्रक्षेपण बारे जानकारी दिइसकेको थियो। संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई ब्लास्टिक र परमाणु अस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जति सक्यो छिटो सम्पन्न गर्न पहल शुरू गरेको छ। काठमाडौँ उपत्यका भित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन योजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको जनाएको छ। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सब स्टेशन निर्माण, सञ्चालनमा रहेका सब स्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने लगायतका आयोजनाहरू हाल सञ्चालनमा रहेका छन्। प्राधिकरणले काठमाडौँ उपत्यकामा 2000 मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली सम्बन्धी पूर्वाधार बनाउन शुरू गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, बेहोरिरहेका समस्या र एक वर्षभित्र सम्पन्न गर्नुपर्ने काम लगायतका विषयहरूमा निरीक्षण गरी जानकारी लिनु भएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृति मैत्री हुनुपर्नेमा जोड़ दिनुभएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको आइडिया ग्रुप, गैर आवासीय नेपाली संघ तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाल परियोजना उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जड़ीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताउनुभयो। गैर आवासीय नेपालीले नेपालमा कुनै क्षेत्रमा लगानी गरेर रचनात्मक सोच अघि सार्न पनि गैर आवासीय नेपालीले ध्यान दिनु आवश्यक रहेको पूर्व राष्ट्रपति यादवले बताउनुभयो। कार्यक्रममा प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले विश्वमा नेपालीको शिर उज्यो हुने सोच अनुसार आइडिया फर नेपालले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2077 सम्बन्धमा सरकार र संसदलाई सुझाव दिएको छ। महासंघले विधेयकमा खाद्यसँग सम्बन्धित उद्यमी व्यवसायहरूमा व्यापक चासो र चिन्ता रहेकोले यिनलाई पुनः निजी क्षेत्रसँग छलफलमा लैजान अनुरोध गरेको छ। नेपाली सुनचाँदी बजारमा बुधबार छाप भएको सुनको मूल्य प्रतितोला 600 रुपियाँले वृद्धि भएको छ। मंगलबार प्रतितोला 600 रुपियाँले घटेको सुन बुधबार प्रतितोला 92,800 रुपियाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार चाँदीको मूल्य प्रतितोला 10 रुपियाँले बढेर 1260मा कारोबार भयो।
आर्थिक समाचार पछि अब खेल समाचार अजय बमबाट।
लीगमा अपराजित रहेको संकटा क्लबका क्यामरुन डिफेन्डर अर्सेन ट्याम्पी गम्भीर घाइते भएका छन्। क्लबकै प्रशिक्षणका क्रममा चोट बोकेपछि उनी कम्तीमा 6 महिना मैदान बाहिर रहने भएका छन्। संकटाको भक्तपुर जिल्लामा अवस्थित प्रशिक्षण स्थलमा उनले सोमबार चोट बोकेका थिए। प्रशिक्षणका क्रममा टर्न गर्ने बेलामा उनको कुर्कुच्चाको माथिल्लो भाग चोट लागेको हो। ट्याम्पीको दायाँ खुट्टाको फिबुलाको तल्लो भाग भाँचिएको छ। मंगलबार नै उनले मध्यपुर अस्पतालमा शल्यक्रिया गराएको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिनुभयो। प्रशिक्षक गुरुङले ट्याम्पीको चोटले टोलीलाई कठिन हुने बताउनुभयो। ट्याम्पीले संकटाका लागि डिफेन्स र रक्षात्मक मिडफिल्डर दुवै भूमिकामा अवस्था अनुसार खेल्दै आएका छन्। रणनीतिक रूपमा निकै लचिलो रहेको गुरुङको संकटमा उनको अनुपस्थितिले टोलीलाई निकै असर गर्नेछ। ट्याम्पीले दुवै पोजिसनमा प्रभावशाली प्रदर्शन गर्ने क्षमता भएका कारण खेलको अवस्था अनुसार गुरुङले रणनीतिक परिवर्तन गर्दै आएका थिए। संकटाले जारी लिगमा अपराजित यात्रा कायम राखेको छ। टोलीले 7 खेलमा 3 जित र 4 बराबरीको नतिजा निकालेको छ। यस क्रममा 9 गोल गर्दा टोलीले 4 गोल खाएको छ। 4 खेलमा टोलीले गोल खाएको छैन। संकटाले शुक्रबार हुने 1 बजेको खेलमा सातदुबार युवा क्लबको सामना गर्दछ। बुद्ध युवा क्लबले 29 त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बेसी सहर स्थित सहजी खेल मैदानमा भएको फाइनलमा श्री भगवती क्लबलाई 2-0 हराउँदै बुद्ध च्याम्पियन बनेको हो। बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राणा मगर र रामसे एङ्किनले 1-1 गोल गरे। उपाधिसँगै बुद्धले 5 लाख नगद प्राप्त गरेको छ। उपविजेता श्री भगवतीले 3 लाख प्राप्त गरेको छ। प्रतियोगितामा 18 टोलीको सहभागिता रहेको थियो।
अब मौसम सम्बन्धी जानकारी। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। जनताले पाउने सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन सम्बद्ध निकायहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। प्रतिनिधि सभाको भोलिका लागि निर्धारित बैठक यही पुष 28 गतेसम्मका लागि स्थगित। तोकिए भन्दा बढ़ी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारिज गर्ने शिक्षा मन्त्रालयको चेतावनी। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बाल क्यान्सर उपचार सेवा शुरू। र कोरोना संक्रमण दर बढ़दै गएपछि भारतको नयाँ दिल्लीमा हप्ताको दुई दिन कर्फ्यू लगाउने लगायत विभिन्न नियन्त्रणात्मक व्यवस्था। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।